नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिजो राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीले घोषणा पत्र सार्वजनिक गरेका छन्। राजनीतिक दलहरूका तर्फबाट घोषणा पत्र जारी गर्ने क्रम बढ़दो रहेको छ। त्यसै गरी गैरातीदेखि नै निर्वाचनका लागि प्रचार प्रसारको समय शुरू भएको छ। गैराती 12 बजेदेखि प्रचार प्रसारको समय शुरू गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्रका विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीले मूलत मतदातासँग करार गर्ने भन्दै करार पत्र देशभरका उम्मेद्वारलाई घोषणा पत्र मार्फत नै हिजो नै वितरण गर्ने बारे जानकारी दिएको छ। त्यो करार पत्रमा पार्टीका पाँचवटा प्राथमिकता र लक्ष्य निर्धारण गरिएको सो पार्टीले जनाएको छ। घोषणा पत्रका बाँकी सबै विषयमा हामी कुराकानी गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना नेता शिशिर खनाल हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। हजुर खनालज्यू, स्वागत छ यहाँलाई। अब यहाँहरूले करार पत्र भनेर हिजो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ र यसपालि यहाँहरूले मतदातासँग करार गर्ने नयाँ अभ्यासको थालनी गर्ने भनेर पनि भन्नुभएको छ। अब यो मतदातासँग करार चाहिँ कसरी हुन्छ?
यो हरेक वर्ष राजनीतिक दलहरूले चुनावमा एउटा घोषणा पत्र, आफूले के गर्छौ भन्ने एउटा घोषणा गर्ने गर्नुभएको थियो। यसलाई हामीले घोषणा मात्रै होइन, हामीले स्पष्ट ढङ्गले हामी सरकारमा पुग्यौँ भने हामीले गर्ने घोषणा भन्दा पनि यसलाई चाहिँ करारकै रूप, कन्ट्राक्टकै रूप जस्तोमा हामीले सार्वजनिक गरेका छौँ। एकदम छोटो तर महत्त्वपूर्ण विषयहरू समावेश गरेर यति हामी हाम्रो एकल सरकार बन्यो भने हामीले गर्ने कामहरू यी हुन् र यदि हामीलाई यी काम गर्न सकेनौँ भने हामीलाई त अर्को पटक मत पनि नदिनु होला भनेर हामीले त्यसरी स्पष्ट ढङ्गले एउटा करारको स्वरूपमा, एउटा कमिटमेन्टको, प्रतिबद्धताको स्वरूप चाहिँ हामीले सार्वजनिक गरेको।
भनेको चाहिँ अब यहाँहरूले पाँच वर्ष सरकार चलाउन पाउनुभयो भने, यहाँहरूले काम गर्न सक्नु भएन भने अर्को चुनावमा यहाँहरू मत माग्न जानु हुँदैन।
हजुर, त्यही हामीले भनेको नै त्यही हो। हामीले हाम्रो एकल सरकार बन्यो र हामीले आफूले भनेका कुराहरूमा हामीले नतिजा दिने गरेर काम गर्न सकेनौँ भने हामीले राजनीतिक र नैतिक हैसियत चुनावमा गएर त्यही कुराहरू वाचाबन्धन गरेर चुनावमा मत माग्ने नैतिक र राजनीतिक हैसियत गुमाउँछौँ र त्यो सजाय भोग्न हामी तयार छौँ भनेर हामीले करार सार्वजनिक गरेको।
भनेको चाहिँ अब निर्वाचनपछि परिस्थिति जन्ने हिसाबले एउटा पार्टीको बहुमत आएन र चाहिँ पार्टीहरू बीचमा गठबन्धन गरेर सरकार बनाउनु पर्ने अवस्था आयो भने यहाँहरूको यो करार पत्रले या यहाँहरूको अहिलेको घोषणा पत्रले काम गर्दैन। त्यतिखेर फेरि तत्कालीन अवस्थालाई हेरेर यहाँहरू फरक चाहिँ रणनीतिमा जानुहुन्छ कि कस्तो हुन्छ?
अब एकल बहुमतको सरकार नबन्ने बित्तिकै हामीले आफूले जे गर्छौँ भनेका छौँ त्यो गर्न सम्भव हुँदैन। हरेक राजनीतिक दलका आफ्ना एजेन्डा हुन्छन्, आफ्ना मुद्दाहरू हुन्छन्, सबैले कुनै न कुनै ढङ्गले आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरिराख्नु भएको छ। त्यो अर्थमा एकल सरकार बिनाको अवस्थामा चाहिँ नयाँ ढङ्गले विशेष गरी दुईवटा तीनवटा कतिवटा दलहरू मिलेर सरकार बन्ने परिस्थिति सृजना हुन्छ। ती दलहरू बीच रहेको कम्तीमा पनि न्यूनतम साझा कार्यक्रमका रूपमा नयाँ चिजहरू आउँछन्।
भनेको चाहिँ अहिले मत माग्दा चाहिँ यहाँहरूले के कल्पना गर्नुभएको छ भने हामी एकल बहुमतको सरकार बनाउँछौँ भन्ने?
त्यति बेला हामीले मागेको नै, किनभने आफ्नो बहुमतको सरकार भएन भने आफूले गरेको जस्तो सोचेको जस्तो काम गर्न पाइँदैन। त्यो अर्थमा हामीले अहिले देशैभरि मत माग्दै गर्दा, हाम्रा उम्मेद्वारहरूले मत माग्दै गर्दा, मैले आफैले पनि मत माग्दै गर्दा मैले के भन्ने गरेको छु भने, कम्तीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत सरकार बन्ने गरेर हामीलाई मत दिनुहोस्, हामीले हाम्रा प्रतिबद्धता, हाम्रा बाचा अनुसार हामी काम गर्छौँ, डेलिभरी पनि दिन्छौँ, तर यदि कथम कदाचित हामीले गर्न सकेनौँ भने त्यसपछि हामी सजायको भागीदारी हुन्छौँ तर कुनै कारणवश यहाँले भन्नुभएको जस्तो हुन सकेन भने त स्वाभाविक रूपमा फेरि आफूले बोलेका जति सबै कुराहरू गर्नको लागि अन्य दलका कुराहरू त्यहाँ फेरि सरकारको स्थायित्व र स्थिरताका विषय उठ्न थाल्छन्। हामीले अनुभव गरेकै छौँ नेपालको राजनीतिमा हरेक छदेखि नौ महिना अघिल्लो संसदमा पनि पटक पटक सरकार परिवर्तन भएकै हो। त्यस्तो परिस्थिति निर्माण हुँदा आफूले सोचेको जस्तो काम गर्न पर्छ।
अब यहाँहरूले एउटा निकै महत्वपूर्ण सन्दर्भ आफ्नो घोषणापत्रमा सार्वजनिक गर्नुभएको छ, नागरिक करार पत्र भनेर जारी गर्नुभएको घोषणापत्रमा यहाँहरूले के भन्नुभयो भने नागरिकको मत चाहिँ लगानी हो, हामी पाँच वर्षभित्र ठोस प्रतिफल दिन्छौ, होइन?
हजुर हो, स्पष्ट हामीले पहिलेदेखि भनिराखेको यसलाई। अब सामान्यतया दान हाम्रो हिन्दू धर्म संस्कार बौद्ध धर्म संस्कारसँग पनि जोडिन्छ। दान कुनै अपेक्षा नलाखी दिने भन्ने हाम्रो परम्परा हो, तर राजनीतिक दल अथवा राजनीतिक नेतालाई अपेक्षा रहित किसिमले हामीले मतदान गर्दाखेरि भोलि ऊसँग प्रश्न उठाउने बाटो पनि रहँदैन। त्यो अर्थमा यसलाई हामी लगानी अथवा इन्भेस्टमेन्टको रूपमा हेरौँ र त्यसबाट हामीले दिएको मतको लगानी स्वरूप हामीले निर्वाचित गरेका नेता र राजनीतिक दलबाट स्पष्ट प्रतिफल पाँच वर्षभित्र स्पष्ट प्रतिफलको अपेक्षा गर्नुपर्छ र हामी त्यो अपेक्षामा उत्रिन तयार छौँ भन्ने हाम्रो धारणा हो।
तर यहाँहरूले जुन लक्ष्य निर्धारण गर्नुभएको छ नि, अब हुन त यहाँहरूले पूरा गर्नुहोला त्यो विषयमा अहिले नै धेरै आशंका गरिरहनु परेन, तर वार्षिक रूपमा हाम्रो चाहिँ भनौँ न श्रम बजारमा आउने करिब 5 लाखको हाराहारीको जुन युवाहरू छन् उनीहरूलाई चाहिँ रोजगारी दिनुपर्ने हो, यहाँहरूले त्यसैलाई लक्ष्य मानेर चाहिँ त्यो हिसाबले यहाँहरूले चाहिँ रोजगारी सिर्जना गर्छु भनेर भन्नुभएको छ। अब त्यो चाहिँ कतिको सम्भव छ, होइन? अब यो चुनावमा हामी भनिहालौँ, अब मत आयो भने त्यतिखेर हेरौँला भनेर यहाँको सभापतिले यसअघि भनेका कुराहरू पनि करिब करिब त्यस्तै भए, होइन? हामीहरूलाई भोट दिनुहोस् हामी यो गर्छौँ भनेको, पछि फेरि त्यो अलि हुन सकेन भन्ने खालको कुरा आयो। अब यसपालि यहाँहरूले यो हामी गर्छौँ भनेरै पक्का रूपमा यो भन्नुभएको हो कि अथवा हेरौँ न मत आइसकेपछि बहुमत आएपछि देखा जाएगा भन्ने स्थिति हो? किनभने यसमा चाहिँ अलिकति आशंका गर्नुपर्ने देखियो।
हामीले सोचेका हामीले विशेष गरी हिजो सार्वजनिक गरेको हाम्रो नागरिक करारका विषयहरूलाई एकदमै गम्भीरतापूर्वक हामीले अध्ययन गरेका छौँ, विश्लेषण गरेका छौँ र गर्न सकिन्छ भन्ने आँट गरे लागेका कुराहरू मात्रै आँट गरेका छौँ। मूल रूपमा जुन इम्प्लोइमेन्ट अथवा रोजगार सृजनाको विषय हाम्रो एउटा महत्त्वपूर्ण हामीले काम 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 मात्रै भनेका छौँ। यहाँले भन्नुभएको जस्तो नेपाली श्रम बजारमा 5 लाखभन्दा बढी युवाहरू हरेक वर्ष आइपुग्नुहुन्छ, तर हामीले 5 वर्षमा 12 लाख मात्रै नयाँ रोजगारी सृजनाको कुरा गरेका छौँ। भनेपछि औसतमा 5 वर्षमा 25 लाख मान्छे रोजगारीको लागि आइपुग्छ, तर हाम्रो अहिलेको जुन प्रस्ताव छ त्यसले 5 वर्षको आधा 50% देशको आवश्यकताको रोजगारीको मात्रै हामी कुरा गरिराखेका छौँ। र त्यो कसरी सम्भव हुन्छ भन्ने हामीलाई लागेको छ भने हरेक वर्ष 2.5 लाखको हाराहारीमा नयाँ रोजगारी सृजना गर्नुपर्छ। नेपालको जो यो फेरि रोजगारी सृजना एकाङ्की ढङ्गमा हेऱ्यो भने त्यो अप्ठ्यारोको विषय हो, तर हामीले मूल रूपमा अहिले गर्न खोजेको कुरा के छ भने उद्योग र उद्यमशीलता, उद्योग व्यवसाय र उद्यमशीलताका विषयहरूमा हामी एकदमै गम्भीरतापूर्वक लाग्छौँ र पछिल्लो समय हालका अर्थमन्त्री रामेश्वर खनालज्यूको नेतृत्वमा अघिल्लो सरकारले एउटा उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोग बनाएको थियो। त्यो आर्थिक सुझाव सुधार आयोगले दिएको सुझावहरूलाई हामी कार्यान्वयन गर्ने पक्षमा छौँ। त्योभित्र केही यस्ता विषयहरू छन् जो केही दिनभित्रै गर्न सकिन्छ जस्तो लाग्छ। उदाहरणको लागि यो एफएनसिसिआई लगायत सिएनआई लगायत विभिन्न व्यवसाय उद्यमीसँग सम्बन्धित संस्थाहरूले भनेको नेपालका 2 दर्जनभन्दा यस्ता कानुनहरू छन् जसलाई तुरन्त खारिज अथवा संशोधन गर्नुपर्छ भनेका छन्। त्यस्ता खाले विषयहरूमा हामी तुरन्तै एक्सनमा जान्छौँ। तर नेपालमा लामो समयदेखि राज्यले सरकारले प्रोटेक्ट गर्न नसकेका दबाएर राखेका इन्डस्ट्रीहरूमा हाम्रो विशेष प्राथमिकतामा हुनेछन्, विशेष गरी प्रविधिसँग सम्बन्धित विषय, पर्यटनसँग सम्बन्धित विषय, खनिज र उद्योगसँग सम्बन्धित विषयहरूमा पनि हामीले ध्यान दिँदैछौँ। त्यो अर्थमा जस्तै के भन्छ भने नेपालको यदि अर्थतन्त्र 1% इम्प्लोइमेन्ट इलास्टिसिटी भन्छ, अनि सामान्यतया अर्थतन्त्र 1% ग्रो गर्दाखेरि बढ्दाखेरि 0.48% रोजगारी बढ्छ भन्ने मान्यता छ इकोनोमिक्समा। त्यही मान्यताको आधारमा पनि जसरी हामीले इन्फ्लेसन सहित नोमिनल जिडिपीको आकार नै हामीले 5 वर्षमा 100 बिलियन डलरको हारिमा पुर्याउने भनेका छौँ, अथवा अहिलेको भन्दा झन्डै 2 गुणा जति बढी जिडिपी पुर्याउने भनेका छौँ, त्यो दुईटालाई एक ठाउँमा ल्यायो भने हामीले लिएको लक्ष्य सम्भव हुने देख्छौँ।
अब यहाँहरूले भनेको पर्यटनको कुरा या प्रविधिको कुरामा त्यति धेरै आशंका गर्नुपर्ने देखिएन, सेवा व्यापारका विषयहरूमा पनि त्यति धेरै आशंका गर्नुपर्ने देखिएन, तर मूलत धेरै जर्जर भइसकेको दुईवटा चाहिँ क्षेत्र छन् नेपालमा, एउटा कृषि एउटा उद्योग। यहाँहरूले अहिले जुन चाहिँ तथ्याङ्क प्रस्तुतै गर्नुभयो, भनौँ न 12 लाख नयाँ रोजगारी, त्यसमा पनि अझै 13 लाख यो 5 वर्षका लागि चुनौती नै हुनेवाला छ। यो सन्दर्भमा अब उद्योग र कृषिमा चाहिँ हामी यो यति गर्छौं भन्ने कुरा त ठिकै छ, कसरी गर्छौं के गर्छौं भन्ने कुरा अलिक चाहियो कि अब समाजलाई।
यसको विस्तृतीकरण हामी थप हिजो हामीले आफ्नो नागरिक यो करार सार्वजनिक गर्दा नै हामीले सबैले भनेका छौँ, यसको विस्तृतीकरण गरेर हामी 7 गते हामी कर्णालीबाट सार्वजनिक गर्ने भन्ने हाम्रो योजना हो। त्यो अर्थमा हामी थप यसलाई व्याख्यात्मक टिप्पणीसहित आउँदैछौँ।
भनेको चाहिँ गर्न सकिने नै छ कृषि र उद्योगमा पनि
हालको भन्दा आजको अवस्थामा भन्दा राम्रो गर्न सक्छौँ भन्ने चाहिँ हाम्रो बुझाइ हो। हामीले गरेका अध्ययनहरूको आधारमा पनि अहिले भइरहेको कृषिमा भएको लगानी निकै ठुलो लगानी खेर गइराखेको छ, यसले प्रोडक्सनलाई धेरै सपोर्ट गरेको छैन, उत्पादनलाई हामी एकदमै बढी प्रोसेस ओरिएन्टेड कुराहरूमा सब्सक्राइब गरेको देखेकै छौँ, त्यसको मिसयुज भएका पनि देखेकै छौँ। त्यो अर्थमा नयाँ ढङ्गले सरकारले गरेको लगानीहरूलाई हामीले अलिकति डाइभर्ट गर्यौँ भने मात्रै पनि केही न केही आजको भन्दा धेरै ठुलो प्रतिफल चाहिँ कृषिले पनि दिन्छ जस्तो हामीलाई लाग्छ।
खरालज्यू, अब मूलत नेपालीहरूको पछिल्लो असन्तुष्टिको एउटा कारण चाहिँ सुशासन हुन सकेन, भ्रष्टाचार रोकिन सकेन भन्ने हो, र त्यसमा पनि नेता र कर्मचारीको दुईवटा सेक्टर भनौँ न दुईवटा क्षेत्र, नेताहरूमा चाहिँ धेरै नेताहरूमा केही चाहिँ राम्रा पनि हुनुहुन्छ, यद्यपि धेरै नेताहरूको चाहिँ जीवन आर्थिक अपारदर्शी भयो, उहाँहरूले काम गर्दाखेरि चाहिँ भ्रष्टाचार गर्नुभयो भन्ने खालको चाहिँ गुनासो जनस्तरमा छ, र अख्तियारको यदि हामीले चाहिँ पछिल्लो हेर्ने हो भने पनि धेरै चाहिँ राजनीतिक व्यक्तित्वहरू पनि भ्रष्टाचारमा मुछिनु भएको छ, धेरै दोषी पनि हुनुभएको छ, केहीले सफाई पनि पाउनु भएको छ। अब यो अहिले विषय छ नि, अहिलेका समकालीन नेताहरूमा पनि त्यो समस्या छ, राजनीतिमा आउनु अघि या राजनीतिमा आइसकेपछि जीवनको आर्थिक अपारदर्शिता अहिलेको प्रमुख चुनौती हो, यहाँहरूले पनि सुशासनलाई प्राथमिकता भन्नुभएको छ, यो कसरी चाहिँ हुन्छ, किनभने कुनै न कुनै नेता कहीँ न कहीँ कुनै न कुनै विषयमा जोडिएकै छ, यद्यपि त्यसको न्याय निरूपण हुन बाँकी होला, त्यो विषय आफ्नो ठाउँमा छँदैछ, यद्यपि आम मानिसहरूले यो एउटा मान्छे आशा गर्न लायकको हो, तर यसको चाहिँ यो विषय जोडियो, जस्तो यहाँको पार्टीको सभापतिको सहकारीको विषय, कांग्रेस पार्टीको सभापतिको अर्को विषय, अर्को पार्टीको सभापतिको अध्यक्षको अर्को विषय, अब यो चाहिँ हाम्रो चाहिँ राजनीतिकै लागि चुनौती बन्यो, अब यो कसरी यसमा चाहिँ समाधान खोज्ने?
सर्वप्रथम त हामी हाम्रो सभापतिको विषय हामीले पहिलेदेखि भन्दै आएका छौँ, यो स्पष्ट रूपमा सहकारीमा जसरी उहाँलाई जबरजस्ती मुद्दा हालियो त्यो आफैमा राजनीतिक प्रतिशोध हो भनेर हामीले पटक पटक भनेको विषय नै हो, र त्यसको कुनै तथ्यगत आधारहरू हामीले भेटेका छैनौँ। हामी म आफै तत्कालीन संसदको सहकारी समितिमा बसेर काम गर्दै गर्दा पनि रवि लामी छाने र सहकारी बीचको संलग्नता हुने आधारहरू हामीले देखेका थिएनौँ। त्यसका बावजुद पनि हामीले लगातार हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको दिनदेखि नै हामीले सुशासनको पक्षमा काम गर्छौँ, भ्रष्टाचारको विरोधमा काम गर्छौँ भनेर भनेका थियौँ, र विघटित संसदको अन्तिम दिनसम्म पनि हामी संसदमा भिजिट भिजा लगायतको भ्रष्टाचारका विषयहरूको छानबिनको माग राखेर आन्दोलनरत थियौँ। त्यही समयमा जेएनजी विद्रोह पनि भयो, सुशासनको पक्षलाई लिएर विद्रोह भयो, र आज हामी फेरि चुनावको परिस्थितिमा पुगेका हौँ। हामीले लगातार उठाइरहेको विषयमा हामीले तत्कालीन अवस्थामा दुईवटा सरकारमा सहभागी भयौँ र त्यति बेलै पनि हामीले दलहरूसँग अन्य दलहरूसँग एउटा सहमति न्यूनतम साझा कार्यक्रमको सहमतिमा 2046 पछिका भ्रष्टाचारका ठुला काण्डहरू छानबिन गर्ने गरेर एउटा छानबिन आयोगको माग अथवा सहमति गरेर सरकारमा गएका थियौँ। रविजी गृह मन्त्रालयमा हुँदै गर्दाखेरि त्यो जुन वर्ष हामी सरकारमा थियौँ त्यति बेला को सरकारले प्रस्तुत गरेको बजेट र नीति तथा कार्यक्रममा पनि 2046 पछिको भ्रष्टाचार काण्डहरू छानबिन गर्ने भनेर भनिएको पनि थियो। सरकारले तत्कालीन गृहमन्त्रीको रूपमा रविजी आफैले हामीले बजेट विनियोजन गरेका छौँ र हामी छानबिन गर्नको लागि आयोग बनाउँछौँ पनि भन्नुभएको थियो। एउटा विषय सुशासनसँग जोडिएको एउटा महत्त्वपूर्ण विषय के हो भने भ्रष्टाचारको विषय हो, त्यसको न्यूनीकरण अत्यन्त महत्त्वपूर्ण हुन्छ, विशेष गरी सार्वजनिक सेवा प्रवाह हुँदाखेरि कुनै भ्रष्टाचार। मैले आफूले चाहिँ सधैँ के भन्ने गरेको छु भने भ्रष्टाचारको विषय राजनीतिक भ्रष्टाचारको विषय मूल रूपमा निर्वाचनसँग पनि जोडिन्छ। महँगो भड्किलो चुनाव गर्ने नेताहरूको आर्थिक स्रोत के हो भनेर जनताले मतदाताले आजैदेखि सोधिदिनु भयो भने पनि त्यसले केही न केही हदसम्म त्यो न्यूनीकरण हुन सक्छ। हामी समाचारहरूमा सुन्छौँ, ठाउँ ठाउँमा सुन्छौँ, नेताहरूले पैसा बाँडे, पेट्रोल बाँडे, त्यो गरे त्यो गरे भने अनेक खाले सुनिन्छ, भोज खुवाए अनेक सुनिन्छ नि त। त्यो त्यसको स्रोत के हो त? आवधिक निर्वाचन हुन्छ लोकतन्त्रमा, केही वर्षमा सामान्यतया हाम्रो परिवेशमा 5 वर्षमा निर्वाचन हुने हो, तर संसदीय व्यवस्थामा अहिले हामी जसरी मध्यावधि एउटा कार्यकाल पनि पुरा नगरी निर्वाचनमा जानु परेको छ, यही अब हुने निर्वाचनले एउटा बहुमतको सरकार दिएन भने फेरि अर्को छोटो कार्यकालमा पनि निर्वाचनमा जानुपर्ने अवस्था हुन सक्छ। एकदमै महँगो खर्चिलो निर्वाचन प्रक्रियामा हामी सार्वजनिक नेताहरूले त्यस्तो खाले खर्चिलो निर्वाचन प्रक्रियामा सामेल भयो भने अर्को चुनावमा आउने खर्च कहाँबाट आउँछ त? त्यो एकदमै महत्त्वपूर्ण छ। त्यो अर्थमा सुशासनको विषय, भ्रष्टाचारको विषय पहिलो चाहिँ चुनावबाट सुरु गरौँ। दोस्रो हामीले एकदम महत्त्वपूर्ण लागेको विषय के हो भने सरकारी सेवाहरूमा हामीले भ्रष्टाचारको धेरै कुराहरू आम नागरिकले औसत एउटा आम नागरिकले महसुस गर्ने सरकारी निकायहरू जाँदा हो, सरकारी निकायमा फाइल बोकेर कोठा कोठा चार्नुपर्ने, झ्याल झ्याल जार्नुपर्ने अवस्थाले पनि झन्झटिलो हुँदै गर्दाखेरि त्यहाँ फाइलमा मुनि केही रुपियाँ लुकाएर दिने चलन पनि हामीले लामो समयदेखि देखेका छौँ। त्यसलाई अन्त्य गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ।
हजुर, हामी अन्तरसंवादमा छौँ। अन्तरसंवादमा हिजो राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक करार नाम दिएर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूका तर्फबाट घोषणा पत्र जारी गर्ने क्रम बढ़ेर गएको छ। यिनै विषयमा कुराकानी गरिरहेका छौं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल हामीसँग हुनुहुन्छ। जस्तो भन्नु न, यहाँहरूको घोषणा पत्र हेर्दा, हुन त अरू पार्टीहरूको घोषणा पत्र हेर्दा पनि घोषणा पत्र, प्रतिबद्धता पत्र या चाहिँ दलहरूको चाहिँ विषयहरू यदि हामी हेर्ने हो भने त्यहाँ त हामीले परापूर्व कालमा चाहिँ कल्पना गरेको राम राज्यकै विषय हुन्छ। अब यहाँहरूले घोषणा पत्रमा जुन विषयहरू राख्नु भएको छ त्यसलाई पूरा गर्ने सन्दर्भमा अब आजबाट गए रातिबाट निर्वाचनको प्रचार प्रसारको समय पनि शुरू भएको छ, जनताका गएर यहाँहरूले गर्ने प्रतिबद्धता गर्दै गर्दा कतिको गम्भीरता यहाँहरूका पार्टीका तर्फबाट यहाँहरूका उम्मेद्वारहरूले सार्वजनिक गर्नुहुनेछ, कति यहाँहरू आफै पनि गम्भीर हुनुहुन्छ यो विषयमा? किनभने फेरि पनि यहाँले अघि भन्नुभयो मध्यावधि हुने भवन त बीचमा फेरि छँदैछ, मध्यावधि हुने भएन भने अब 5 वर्षपछि फेरि मतदाता कहाँ यहाँहरू जाने नै हो।
त्यो विषय मैले आफैले पनि यो जुन अहिले नागरिक करारको रूपमा हामीले हिजो सार्वजनिक गर्यौँ अत्यन्त संक्षिप्त र हामीलाई महत्त्वपूर्ण लागेको नेपालको समस्याहरू, मूल समस्याहरू के हुन्छ, सुशासन र समृद्धिको बाधकहरू के हुन् भनेर हामीले त्यसलाई आइडेन्टिफाई गरेर त्यसपछि हामीले हाम्रो लक्ष्य निर्धारण गरेका छौँ। हामीले धेरै ठुला ठुला उहाँले भन्नुभएको जस्तो सबै समस्याको समाधान हामी 5 वर्षभित्र गर्छौँ भनेर भनेका पनि छैनौँ, 5 वर्षभित्र पुरै राम राज्य नै सृजना हुन्छ भनेर भनेका पनि छैनौँ। हामीले स्पष्ट दृष्टिकोण अघिल्लो केही समयदेखि हामीले भनेको अबको 10 वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकको रूपान्तरणमा रूपान्तरण गर्ने भन्ने लक्ष्यसहित हामी हिँडिराखेका छौँ र सुशासनको विषय, सार्वजनिक शिक्षा र स्वास्थ्यको विषय, रोजगारी सृजनाको विषय, कनेक्टिभिटीको विषय र प्रवासमा भएका नेपालीहरूको विषयलाई अहिले हामीले अनौपचारिक भेटघाटमा छलफलमा मतदाताहरू बिच मैले आफैले पनि धेरै पटक लिएर जाँदाखेरि यो विषयहरू राजनीतिक दलले सच्चा हृदय र क्षमता भएका नेताहरू सरकारमा पुगे भने साँच्चै नै गर्न सक्छन्, यति चाहिँ तपाईँहरूले ठिक विषय उठाइराख्नु भएको छ है। धेरै ठुला ठुला कुराहरू पनि गरिराख्नु भएको छैन, सामान्य पाँच वर्षमा अचिभ गर्न सकिने खाले विषयहरूमा यहाँहरूले ध्यान दिनुभएको छ। यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक तपाईँहरू कार्यान्वयनमा लिएर जानुहोला भन्ने सन्देश मैले पाइराखेको छु।
अब हामी करिब करिब अन्त्य अन्त्यमा छौं, केही यथार्थ बोध गर्ने सन्दर्भमा पनि केन्द्रित हौं भनौँ न। अब 64 को निर्वाचनमा तत्कालीन विद्रोही शान्ति प्रक्रियामा आएपछि माओवादीले, एमाले, कांग्रेसले केही पनि गरेनन्, मुलुकमा चाहिँ हामी आयो भने यो गर्छौं भनेर भनेको थियो। तर हाम्रो भनौँ न हाम्रो सामर्थ्यले, हाम्रो चाहिँ आर्थिक सामर्थ्यले, हाम्रो क्षमताले, हाम्रो कर्मचारी संयन्त्रले, हाम्रा यी विभिन्न भनौँ न सबै कुराले चाहिँ त्यो कुरा सम्भव छैन। यहाँले अघि नै भनिसक्नुभयो राजनीतिक स्थिरता छैन, भोलि पनि निर्वाचनबाट बहुमत आउन सक्ने खासै आधार देखिँदैन भनेर विश्लेषकहरूले भनिरहेका छन्। यही निर्वाचनबाट पनि दुईवटा पार्टी या तीनवटा पार्टी मिलेर सरकार बनाउनु पर्ने अवस्था हुन सक्छ भन्नेतर्फ विश्लेषकहरूले भनिरहनु भएको छ। अब यो अवस्थामा भनौँ न, हिजो आएको माओवादीले जसरी कांग्रेस एमालेलाई गाली गर्यो, अथवा त्योभन्दा अगाडि जसरी राजालाई, राणालाई गाली गरेर हामी चाहिँ मुलुकलाई नयाँ बाटोमा लिएर हिँड्यौं, भोलि फेरि यहाँहरू पनि पुरानो हुनुहुनेछ, गर्न नसक्ने अवस्था पनि हुन सक्नेछ। यहाँले अघि भनेको जस्तो सच्चा मन भएको, राम्रो मन भएको, अथवा चाहिँ भ्रष्टाचार नगरौं, देश बनाऊ, एउटा जीवन हो, भोलि मरेरै जाने हो भन्ने खालको चाहिँ धारणा भएको व्यक्ति आयो भने होला भन्ने त छँदैछ, त्यो त त्यो सकारात्मक हुन पाइयो। तर भनौँ न हाम्रो आफ्नो क्षमताले भ्याएन, अब हामीलाई गर्न त मन छ। अब यो घोषणा पत्र हेर्दाखेरि त ओहो यतिको भइदिए त हाम्रो देश पनि राम्रै हुन्थ्यो भनेर सबैले सोच्ने नै कुरा हो, तर यथार्थमा जाँदाखेरि चाहिँ कतिपय कुराहरू गर्न नसकिने हुन्छन्। बाचा गर्दा ठूलो ठूलो बाचा गर्ने, सपना ठूलो ठूलो देखाउने, भोलि चाहिँ कार्यान्वयन गर्न नसक्ने अवस्था आयो भने त्यसले पनि जटिलता सिर्जना गर्छ। त्यसतर्फ यहाँहरू कतिको गम्भीर हुनुभएको छ, अथवा यहाँहरू मात्रै होइन अरू दलहरू पनि कतिको गम्भीर भएका यहाँले पाउनु भएको छ?
हाम्रो हकमा हामी अत्यन्त गम्भीरताका साथ यी विषयहरूलाई सार्वजनिक गर्दैछौँ। मूल रूपमा हामी माओवादी जस्तो उदाहरणकै लागि पनि तत्कालीन अवस्थामा 64 को अवस्थाको माओवादी भन्दा केही हदसम्म हामी परिचित भइसकेका छौँ। हामी संसदको नेपाली अनुभव गरेका छौँ, छोटो छोटो कार्यकालका लागि भए पनि सरकारको अनुभव गरेका छौँ। त्यो समूह हो हाम्रो प्रधानमन्त्रीका प्रस्तावित उम्मेद्वार भालेन्द्र शाह, आफै काठमाडौँ जस्तो महानगर को नेतृत्व गरेर 4-4 वर्ष नेपालको सार्वजनिक प्रशासनका विषयमा उहाँ आफै जानकार हुनुहुन्छ। हामी थुप्रै, म लगायत अरू थुप्रै साथीहरू पनि राजनीतिमा आउनुभन्दा अगाडिदेखि र राजनीतिमा आइसकेपछि नै कुनै न कुनै ढङ्गले नेपालको सार्वजनिक वित्त, सार्वजनिक प्रशासनसँग अत्यन्त परिचित पात्रहरू हामी छौँ। त्यो अर्थमा हामीले हाम्रा सीमितताहरू पनि बुझेका छौँ र हाम्रो सम्भावनाहरूलाई पनि मजाले केलाएको अर्थमा हामी जति हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले 5 विषय सार्वजनिक गरेको छ एउटा लक्ष्यसहित, त्यो त्यति चाहिँ हामी हाम्रो एकल सरकार हुँदा हामी डेलिभर गर्न सक्छौँ भन्ने हामीमा आत्मविश्वास छ र त्यो आत्मविश्वासलाई आम जनताले अनुमोदित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्छ, यो परम्परागत चुनाव हुँदैन, यसले पुष्टान्तरणको चुनाव हुँदैछ भन्ने ढङ्गमा एउटा अत्यन्त ऐतिहासिक जिम्मेवारी बोधसहित राजनीतिक दल र नेताहरू र आम मतदाता पनि यो पटक चुनावमा जाँदै हुनुहुन्छ भन्ने मेरो बुझाइ हो।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल। उक्त पार्टीले हिजो चुनावी घोषणा पत्र फागुन 21 हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको छ। अन्तरसंवादमा यिनै विषयमा केन्द्रित थियौं। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।